मेरे काबिल एहतराम बुजुर्गों, नटखट बच्चों, प्यारी बहनों और भाइयों, मैं हूं आपकी मेजबान इरम इमरान और आप समाप्त फरमा रहे हैं इस वक्त रेडियो वेरितास की उर्दू सर्विस। दोस्तों, हमारी आवाज को दिल से कबूल करने का बहुत बहुत शुक्रिया, हमारे प्रोग्रामों को पसंद करने का बहुत शुक्रिया और जी हाँ, आपके प्यार भरे पैगाम अरसाल करने का भी शुक्रिया। सामईन, आज सोमवार है और आज के प्रोग्राम सुनने से कबल समाप्त फरमा लीजिए हमारे पता जात। दोस्तों, अगर आप हमारे प्रोग्रामों को ऑनलाइन सुनना चाहते हैं तो विजिट कीजिए urdu-veritas-asia.org। और दोस्तों, अगर आप फेसबुक पर हमारे साथ जुड़े हैं तो प्रोग्राम सुनिए और हमारा पेज भी जरूर लाइक कीजिए, जो कि है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम सुनिए और जी हाँ, इसे लाइक करना और इन पर कमेंट करना हर किस मत भूलिएगा। यूट्यूब पर हमारा चैनल है आरवीए उर्दू सर्विस के नाम से। प्रोग्राम यूट्यूब पर भी आप सुन सकते हैं। हमारा चैनल जरूर सब्सक्राइब कीजिए। जो हमारे दोस्त ट्विटर और इंस्टाग्राम पर हैं, हमें आरवीए उर्दू सर्विस से फॉलो कर सकते हैं और प्रोग्रामों से लुत्फंदोज हो सकते हैं।
हमारे खुदावन यीशु की अंजील मुकद्दस मत्ती के मुताबिक उसका 14:13-21 आयत तक। उस वक्त यीशु योहन्ना की मौत की खबर सुनकर वहां से कश्ती पर अलग किसी वीरान जगह को रवाना हुआ। आज जब हजूम ने सुना तो वो शहरों से पैदल उसके पीछे गया और उसने उतरकर एक बड़ा हजूम देखा और उसे उन पर तरस आया और उसने उनके बीमारों को शिफा बख्शी। और जब शाम हुई तो शागिर्दों ने उसके पास आकर कहा कि जगह वहरान है और अब वक्त गुजर चुका है, हजूम को रुखसत कर ताकि गांव में जाकर अपने लिए खाना मोल ले। पर यीशु ने उनसे कहा, इनका जाना जरूर नहीं, तुम ही उन्हें खाने को दो। मगर उन्होंने उससे कहा कि यहाँ हमारे पास 5 रोटियों और 2 मछलियों के सिवा और कुछ नहीं। तो उसने कहा कि उन्हें यहाँ मेरे पास ले आओ। और उसने हजूम को घास पर बैठने का हुक्म दिया। फिर उसने वो 5 रोटियाँ और 2 मछलियाँ ली और आसमान की तरफ देखकर बरकत दी और तोड़कर रोटियाँ शागिर्दों को दी और शागिर्दों ने हजूम को, और वो सब खाकर सिर हो गए और उन्होंने टुकड़ों से भरी हुई 12 टोकरियां उठाई और औरतों और बच्चों के अलावा खाने वाले तकरीबन 5,000 मर्द थे। पाकलाम के पढ़े और सुने जाने पर खुदावंद की बरकत हो, खुदा का शुक्र हो। अजीज दोस्तों, हेरोदेस ने गलती से यूहन्ना बपतिस्मा देने वाले को यीशु समझ लिया। यीशु हेरोदेस के वहशी बन को जानता था, इसलिए वो गलील को चला गया। वो तन्हा रहना चाहता था, लेकिन जल्द ही लोगों की भीड़ उसके गिर्द जमा हो गई। उसने बीमारों को शिफा बख्शी और उन्हें निजात की खुशखबरी सुनाई। लोगों को वापस भेजने से पहले उसने उन्हें खाना खिलाया। उसने न सिर्फ उनकी रूहों की फिक्र की बल्कि उनके बदनों की भी फिक्र की। गौर करें कि किस तरह शागिर्दों ने अपने उस्ताद के साथ मिलकर काम किया और किस तरह बचे हुए टुकड़ों की हिफाजत की गई। सिर्फ यही एक ऐसा मौजज़ा है जो कि चारों अनाजील में दर्ज है। यूहन्ना की अंजील में इस मौजज़े के फौरन बाद जिंदगी की रोटी का पैगाम आता है और उसमें इस मौजज़े के मायने बयान किए गए हैं। यीशु जिंदगी की रोटी है। वो न सिर्फ जिंदगी को कायम रखने वाला है बल्कि अपनी जिंदगी को देने वाला भी है। ये जरूरी है कि हम हर रोज मसीह के जिंदा कलाम को ईमान के वसीले से अपने दिलों में जगा दें ताकि हमारी रूहों को ताजगी मिलती रहे। आमीन।
आएगा ये दिल के जोर के नाम। आवाज की दुनिया के सभी साथियों को यूनुस सनी और लुबना सरोज का सलाम कबूल हो। साले रवां का नया प्रोग्राम पेश खिदमत है दुनिया मेरे आगे। इस नए साल में हमारी दुआएं और नेक तमन्नाएं आपके साथ हैं।
दोस्त कैसे हैं आप सब? हमें उम्मीद है कि बिल्कुल बाखैरियत होंगे। आपकी मेजबान लुबना सरोश एक मरतबा फिर आपकी खिदमत में हाजिर हैं। आपने गुज़श्ता प्रोग्राम माहौल और हम में मेरी हौसला अफजाई फरमाई। एक बार फिर मैं नए जज्बों और नई उमंगों के साथ हाजिर हुई हूँ नए प्रोग्राम दुनिया मेरे आगे।
समीन, आप सोच रहे होंगे कि प्रोग्राम दुनिया मेरे आगे में क्या कुछ होगा, क्या आप जानना चाहते हैं कि इसमें क्या होगा?
दोस्त, इसमें वो सब कुछ होगा जो आप सुनना चाहते हैं सियाहती लिहाज से।
जी हाँ दोस्त, दुनिया मेरे आगे एक सियाहती और मालूमती प्रोग्राम है। हमारे वो दोस्त जो सियाहत के दिलदादा हैं, उनके लिए ये एक सुनहरी मौका है कि वो दुनिया जहान के ममालिक के बारे में मालूमात हासिल करें और इसके बाद वो फैसला कर सकते हैं कि सियाहत और तफरी के लिए या फिर हसूल तालीम या कारोबार के फरोग के लिए कौन सा मुल्क मुनासिब रहेगा।
इस प्रोग्राम में हम मशहूर मारूफ ममालिक की चीदा चीदा मालूमात आपको फराहम करेंगे और आप घर बैठे बहुत से ममालिक के बारे में जान लेंगे कि वहाँ के लोग कैसे हैं, जुबान कौन सी बोलते हैं, मशहूर शहर और तफरी गाहें कौन सी हैं, उसका तारीखी पस मंजर क्या है, और ऐसी ही बेशुमार मालूमात हम आप तक पहुँचाते रहेंगे।
और सामिन, इसके अलावा वतन अजीज के तफरीही मुकामात, शहरों की वजह मकबूलियत और वहाँ के खास खास इलाके, रस्में और इस जैसी ही ढेरों मालूमात भी आप तक पहुँचती रहेंगी।
यूनुस, एक और खास बात आप भूल रहे हैं।
लुबना, आप तो जानती हैं कि खास बातें मैं अमूमन भूल ही जाता हूँ।
यूनुस, आप तो फिर बहुत भुलक्कड़ हैं।
देखिए लुबना, बर्दाश्त की भी कोई हद होती है। आप सब दोस्तों के सामने मुझे भुलक्कड़ कह रही हैं।
जनाब, मैं आपको बर्दाश्त की सकाफत के बारे में ही तो बताना चाह रही थी।
अरे हाँ भाई, अपने इस साल के मौजू बर्दाश्त की सकाफत के हवाले से तो मैं वाकई भूल गया था। दोस्त, इस साल के लिए बर्दाश्त की सकाफत के मौजू का इंतखाब किया गया है। दरअसल देखने में ये आया है कि बर्दाश्त ना होने की वजह से बहुत से मसाइल पैदा हो रहे हैं। वो बातें जिन्हें हम बआसानी नजरअंदाज कर सकते हैं, उनकी वजह से झगड़े और फसाद जन्म ले रहे हैं।
लेकिन अगर इन्हीं बातों को हम सब्र तहम्मल और बर्दाश्त के काम लेते हुए नजरअंदाज कर दें, तो ये माशरा एक बिल्कुल दूसरी तस्वीर पेश करता है। एक ऐसी तस्वीर जहां हर जानब अमन के फूल खिले दिखाई देते हैं, और ये सिर्फ बर्दाश्त की वजह से ही मुमकिन हो सकता है।
इसलिए सामईन, इस साल में हमने बर्दाश्त की सकाफत को ज्यादा से ज्यादा फरोग देना है। अब देखिए ना, लुबना ने मुझे भुलक्कड़ कहा, मैं नाराज होकर उनसे झगड़ा भी कर सकता था, लेकिन मैंने बर्दाश्त का मुजाहरा किया और नतीजा आप सबके सामने है। माहौल किस कदर पुरअमन और खुशगवार महसूस हो रहा है।
जी हाँ, इसमें कोई शक नहीं। دوست، ہماری ذرا سی کاوش سے اگر ماحول اور معاشرہ بہتر ہو سکتا ہے تو ہم پر یہ فرض ہے کہ ہم اپنی کوشش ضرور کریں۔
سامعین، آج ہم اپنی معلومات کا آغاز جس ملک سے کر رہے ہیں اس کا نام آپ اکثر اوقات سنتے رہتے ہیں۔ یہ ایک اسلامی ریاست ہے اور نام ہے اس کا آذربائیجان۔
دوست، اس کا سرکاری نام جمہوریہ آذربائیجان ہے۔ اس کے شمال میں جارجیا اور روس ہے، مغرب میں آرمینیا، جنوب میں ایران اور مشرق میں بحیرہ کیسپین واقع ہے۔
سامعین، آذربائیجان کی جغرافیائی صورتحال کچھ اس طرح ہے کہ اس کا آدھے سے زیادہ رقبہ پہاڑی علاقوں پر مشتمل ہے۔ یہ بحیرہ کیسپین کے مغربی ساحل پر واقع ہے۔ اس کے شمال اور مغربی علاقوں میں کوکاف اور تالش کی پہاڑیاں پھیلی ہوئی ہیں۔
یونس، کوکاف کے حوالے سے ہم بچپن ہی سے کہانیاں سنتے آ رہے ہیں کہ فلاں جن یا دیو کوکاف پر رہتا تھا۔ میں سمجھا کرتی تھی کہ یہ کوئی فرضی نام ہے، لیکن اب پتہ چلا ہے کہ کوکاف کا حقیقتاً بھی کوئی وجود ہے۔
لبنا، کوکاف تو ایک حقیقت ہے، لیکن اس سے منسلک کہانیاں فرضی ہو سکتی ہیں۔ جی تو دوست، میں آپ کو آذربائیجان کی جغرافیائی صورتحال کے حوالے سے بتا رہا تھا۔ اس کے جنوب مغربی حصے میں نگارنو کاراباخ سطح مرتفع ہے، جو آتش فشاں کے لاوے سے بنا ہوا ہے۔ اس کا وسطی علاقہ نشیبی ہے، جہاں دریا کورا بہتا ہے۔ نگارنو کاراباخ چاروں طرف سے آذربائیجان سے گھرا ہوا ہے۔ یہ سورج کی روشنی اور پہاڑوں کی سرزمین کے نام سے بھی مشہور ہے۔
اس کا رقبہ 86,600 مربع کلومیٹر ہے اور اس کا دارالحکومت باکو ہے۔ اس کا بلند ترین مقام بازار دیوسی ہے، جس کی بلندی 4,480 میٹر ہے۔
دوست، اس کے اہم شہر گیانسا، سمگیت، سیپٹن کرت، کیرف آباد، سماکسی، کوبا، سالیان، ساکسی، زانکاندی، گانکا اور لاچن ہیں۔ اس کی سرکاری زبان آذری ہے، جبکہ آرمینی اور روسی زبانیں بھی بولی جاتی ہیں۔
آذربائیجان کا یوم آزادی 30 اگست 1991 کو منایا جاتا ہے اور اس کی کرنسی کا نام منات ہے۔ آذربائیجان کا موسم معتدل ہے، بارش کم ہونے کی وجہ سے گرمی پڑتی ہے، سردی میں برف باری ہوتی ہے، جبکہ گرمیوں کا موسم خشک رہتا ہے۔
دوست، اس کی اہم زرعی پیداوار میں چائے، گندم، تمباکو، چاول، کپاس، جو، دالیں، انگور، آڑو، ناشپاتی، سیب، سنگترے، زیتون، بادام، انار، آلو بخارا، اخروٹ، لیمو اور خشک میوہ جات شامل ہیں، جبکہ فولاد، آہنی دھات سازی، تیل، برقی انجینئرنگ، کیمیائی اشیاء، مربع جات، مشروبات، ٹیکسٹائل، قالین بافی، چمڑے کے جوتے، جڑی بوٹی کی ادویات، زیورات، چوبکاری، سنگ تراشی اور سیمنٹ وغیرہ یہاں کی اہم صنعتیں ہیں۔
یونس، کیا خیال ہے، آذربائیجان کا تھوڑا سا تاریخی پس منظر دوست کو بتا دیں؟
تو روکا کس نے، ضرور بتائیے۔
میں نے تو آپ سے رائے پوچھی تھی اور آپ نے ٹکا سا جواب دے دیا۔
اوہو، بات لڑائی جھگڑے کی جانب جا رہی ہے، تو جناب میں معذرت چاہتا ہوں، آپ براہ کرم آغاز کیجیے۔
جی، یہ ہوئی نا بات۔ دوست، آذربائیجان وسط ایشیا کی اہم اسلامی ریاست ہے۔ 8ویں صدی میں مڈل ایسٹ والے لوگ یہاں آباد ہوئے اور بعد ازاں یہ ایرانی سلطنت کا حصہ بن گیا۔ آذربائیجان کے اصل باشندے ایرانی نسل سے تعلق رکھتے ہیں۔
دوست، ریڈیو ویریتاس ایشیا کی اردو سروس ہے۔ آپ سالے نو کا نیا پروگرام سماعت فرما رہے ہیں، دنیا میرے آگے۔ آج کے پروگرام میں ہم آپ کو آذربائیجان کے حوالے سے معلومات فراہم کر رہے ہیں۔ تو 7ویں صدی عیسوی میں آذربائیجان کو عربوں نے فتح کیا اور عرب ثقافت متعارف کروائی۔ 9ویں صدی میں ترک ثقافت نے اپنا رنگ دکھانا شروع کیا۔ 13ویں صدی عیسوی میں پورے آذربائیجان پر منگولوں کا تسلط قائم ہو گیا اور 14ویں صدی میں یہاں تیموریوں کی حکومت قائم ہوئی۔ 15ویں صدی میں ایران میں صفوی سلطنت کی بنیاد پڑنے کے بعد تقریباً 100 برس تک آذربائیجان اور کفکار کے دیگر علاقے ترکوں اور صفوی حکمرانوں کے درمیان تنازع بنے رہے، جس کے نتیجے میں آذربائیجان دو حصوں میں تقسیم ہو گیا۔
17ویں صدی میں اس کا جنوبی حصہ ایران کے کنٹرول میں آ گیا۔ روس نے آذربائیجان پر قبضے کے لیے 4 مرتبہ حملہ کیا۔ 1813 میں ایک معاہدے کے مطابق روس نے اس پر مکمل کنٹرول کر لیا۔ اس کے بعد ایک صدی تک یہ روس کے زیر اثر رہا۔
سامن، 1918 میں آذربائیجان نے روس سے اپنی آزادی کا اعلان کر دیا، لیکن اپریل 1920 میں روسی ریڈ آرمی نے اس پر حملہ کر کے قبضہ کر لیا۔ اسی ماہ آذربائیجان ایس ایس آر کا قیام عمل میں آیا، باکو اس ریاست کا دارالحکومت قرار پایا۔ 1991 میں ایاز متبولوف براہ راست عوام کے ووٹوں سے صدر منتخب ہو گئے۔ 26 ستمبر 1991 کو یو ایس ایس آر کے ٹوٹنے سے آذربائیجان ایک آزاد اور خود مختار جمہوری ملک بن گیا۔
دوست، آذربائیجان ایک صدارتی جمہوریہ ہے۔ صدر ریاست کا سربراہ مملکت، تمام انتظامی اختیارات کا مالک اور مسلح افواج کا کمانڈر ان چیف بھی ہے۔ وزیر اعظم حکومت کا سربراہ ہے، جسے صدر نامزد کرتا ہے، اور صدر کو براہ راست عوام کے ووٹوں سے 5 سالوں کے لیے منتخب کیا جاتا ہے۔
دوست، یہ تو تھیں آذربائیجان کے حوالے سے مختصر معلومات، اور ان معلومات کے حوالے سے ہمیں آپ کی رائے کا بھی انتظار رہے گا۔ سامعین، آپ میں سے اکثر دوستوں نے بے شمار مرتبہ یہ فرمائش کی ہے کہ فلپائن کے حوالے سے کوئی معلوماتی پروگرام شروع کیا جائے، تو جناب آپ لوگوں کے اصرار پر ہم نے اپنے اس پروگرام دنیا میرے آگے میں فلپائن کے بارے میں معلومات فراہم کرنے کا سلسلہ شروع کیا ہے۔ گو کہ یہ معلومات مختصر ہوا کریں گی، لیکن ان معلومات سے آپ کی دلچسپی بہت بڑھے گی اور یہ آپ کی دلچسپی کے عین مطابق ہوں گی۔
جی ہاں دوست، یہ معلومات آپ ضرور پسند فرمائیں گے، کیونکہ اس پروگرام میں ہم آپ کو فلپائن کے لوگوں، ان کی تاریخ، گورنمنٹ اور دوسری بہت سی باتوں کے بارے میں بتائیں گے۔
لیجیے تو شروع کرتے ہیں معلومات کا سلسلہ۔ دوست، فلپائن کا سرکاری نام جمہوریہ فلپائن ہے، اور یہ نام اسپین کے بادشاہ فلپ دوم کے اعزاز میں رکھا گیا ہے۔ جہاں تک اس کے محل وقوع کا تعلق ہے تو یہ جنوب مشرقی ایشیا اور مشرق بعید میں واقع ہے۔
سامن، اس کے قریب ترین ہمسایہ ملک ملیشیا ہے۔ شمال میں آبنائے باشی اسے تائیوان سے جدا کرتی ہے۔ مشرق میں بحیریہ فلپائن ہے، جنوب میں انڈونیشیا اور مغرب میں بحیریہ جنوبی چین واقع ہے۔
آئیے دوست، اب ذرا فلپائن کی جغرافیائی صورتحال کے حوالے سے بھی سن لیجیے۔ دراصل فلپائن مغربی بحر الکاہل میں واقع 7107 جزیروں کا مجموعہ ہے۔ ان جزائر کا سلسلہ شمالن جنوبن 1850 کلومیٹر اور شرقن غربن 1127 کلومیٹر تک پھیلا ہوا ہے۔ 880 جزیرے غیر آباد ہیں۔ 460 جزیروں کا رقبہ 2.6 مربع کلومیٹر اور 11 جزیروں کا رقبہ تقریباً 2590 مربع کلومیٹر ہے۔ سامن، ان میں لوزون، منڈناؤ، سمار، نیگروس، پالاوان، پانے، مینڈور، لائٹی، سیبو، بوہولی اور مباسٹے بڑے جزیرے ہیں۔ جزیرے میں زیادہ تر آتش فشاں پہاڑ واقع ہیں۔ ان میں 20 پہاڑ زیادہ خطرناک ہیں اور پینا توبو ان میں سب سے زیادہ اہم ہے۔ دوست، انہی معلومات کے ساتھ ہمارے آج کے پروگرام کا وقت اب ختم ہوا۔ پروگرام کے حوالے سے آپ کی رائے کا شدت سے انتظار رہے گا، اور اب اپنے میزبان یونس سنی اور لبنہ سروش کو اگلے ہفتے تک کے لیے اجازت دیجیے۔
Radio Veritas Asia. इसका जवाब पेचीदा नहीं बल्कि संजीदा है। अम सिर्फ नारे लगाने से कायम नहीं होता, अम के लिए कुर्बानी देनी पड़ती है। बेलोस कुर्बानी बहसियत एक कौम, हमारा एक बहुत बड़ा मसला ये भी है कि हम अपनी तकरीर और नारों में तो चिंगारियां भर देते हैं, लेकिन हमारे अमाल किताबों में पड़े सूखे फूलों की तरह मुर्दा होते हैं। दूसरों को डिसिप्लिन की तलकीन करके घर वापस जाते हुए ट्रैफिक के सिग्नल तोड़ देना बड़ी आम सी बात है। बच्चों को जिनों और परियों की कहानियां सुनाकर हम उन्हें सच्चाई और हकीकत का दर्स देने की कोशिश करते हैं। हम अपनी मजहबी इबादत गाहों में भी जाते हैं, खुदा से प्यार का दावा करते हैं। हम इंसानों की मोहब्बत से आरी होकर खुदा मोहब्बत है का दावा कैसे कर सकते हैं? शायर मशरिक इलामा डॉक्टर मोहम्मद इकबाल ने क्या खूब कहा था, खुदा के बंदे तो हैं हजारों, बनों में फिरते हैं मारे मारे। खुदा के बंदे तो हैं हजारों, बनों में फिरते हैं मारे मारे। मैं उसका बंदा बनूंगा जिसको खुदा के बंदों से प्यार होगा।